रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वाद अन्तरसम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल श्रोताहरू उपत्यकामा मेलम्चीको पानी आएको छ उपत्यकाकै मुटुमा धरारा ठडिएको छ र विभिन्न संकटहरूका बीच पनि अर्थतन्त्र र जनजीवनले एउटा लय लिँदै थियो यो खुशीका र खुशी संचार गरिने केही प्रतीकहरू बिम्बहरू अथवा केही सन्दर्भहरू भए पनि यही बीच फेरि कोरोनाको त्रास पनि बढ़ेको छ यो त्रासको क्रमलाई बढ़ाउने कि कम गर्ने भन्ने कतिपय सवाल चाहिँ हामी प्रत्येक व्यक्तिको हातमा पनि निर्भर गर्ने रहेछ कति सुरक्षित रहन्छौं त्यसमा निर्भर गर्छ सुरक्षाको मापदण्ड कति अपनाउँछौं त्यसमा निर्भर गर्दछ नीति निर्माण तहबाट यसलाई व्यवस्थित गर्ने कुरा आफ्नो ठाउँमा छ र व्यक्ति आफै पनि कति सतर्क हुन सक्छ त्यसमा पनि निर्भर गर्दछ र पछिल्ला खबरहरूले चाहिँ कोरोनाको संक्रमणले अलिकति झस्काएको अवस्था छ कोरोनाका कारण हिजो मात्रै 28 जनाको मृत्यु भएको छ 3122 जना संक्रमित छन् काठमाडौँ उपत्यकामा मात्रै पनि ठूलो संख्यामा 1132 जना संक्रमित छन् र यो कोविड 19 संकट व्यवस्थापन केन्द्रले 500 भन्दा बढ़ी संक्रमित भएको जिल्लाहरूमा निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने गरी सिफारिश गरेको छ अदालतले पनि सीमा व्यवस्थित गर्न निर्देश गरेको छ र यसरी विभिन्न किसिमका गतिविधिहरू भइरहेका छन् र काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सघन छलफलमा भएको बुझिएको छ र निषेधाज्ञा कुन हदसम्म लगाउने भन्ने कुरा छ र ठाउँ ठाउँमा लकडाउन भएका र विभिन्न चरणमा विभिन्न किसिमका जस्तो परीक्षाहरू पनि स्थगित भएका छन् र विभिन्न गतिविधिहरू भएका छन् यी सन्दर्भहरूमा अब हामी के गर्न सक्छौं कसरी अघि बढ़न सक्छौं विज्ञहरूले कसरी हेरिराख्नु भएको छ आजको अन्तरसंवादमा हामी यस विषयमा छलफल गर्छौं आज अन्तरसंवादमा हामीसँग हाम्रा पाहुना हुनुहुन्छ डाक्टर खेम कार्की जो त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान समुदाय चिकित्सा विभागको विभागीय प्रमुख हुनुहुन्छ र स्वास्थ्य मन्त्रालयमा विज्ञ समूहको एकजना सदस्य हुनुहुन्छ कोविड 19 नियन्त्रण सम्बन्धी एउटा विज्ञ समूह क्रियाशील छ त्यसका एकजना सक्रिय सदस्य पनि हुनुहुन्छ र लामो समय यही क्षेत्रमा र विशेष त स्वास्थ्य मन्त्रालयमा विज्ञका रूपमा यो कोविडलाई नजिकबाट निहाल्नु भएको र यसको व्यवस्थापनको लागि क्रियाशील रहनुभएका एकजना डाक्टर साहब आज हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग हामी यस विषयमा सघन छलफल गर्छौं डाक्टर कार्की यतिखेर सम्पर्कमा आइसक्नु भएको छ डाक्टर साहब हार्दिक स्वागत छ
नमस्कार धन्यवाद
अब यो विभिन्न किसिमका सूचना समाचारहरू पनि आएका छन् मान्छेहरूमा त्रास पनि बढ़ेको छ त्यो त्रास बढ़ाउन भन्दा पनि त्यसलाई कम गर्नु पनि छ र जनतालाई सुरक्षित गर्नु पनि छ आफै चिकित्सक हुनुहुन्छ लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानमा समुदाय चिकित्सा विभागको प्रमुख पनि हुनुहुन्छ विज्ञ समूहको रूपमा स्वास्थ्य मन्त्रालयमा निकै लामो समयदेखि क्रियाशील पनि हुनुहुन्छ एउटा डाक्टरको आँखाले आजको हाम्रो कोरोनाको नेपाली स्ट्याटस चाहिँ के हो कसरी देख्नु भएको छ
एकदमै महत्वपूर्ण कुरा गर्नुभयो नवराज सर अब के भने हामीले अलिकति यो जनस्वास्थ्यको ऐतिहासिक हाम्रा चाहिँ उपलब्धिहरूको कुराहरू पनि गर्नु सान्दर्भिक जस्तो मलाई लाग्छ आजभन्दा 100 वर्ष अगाडि पनि हामीलाई एउटा भाइरसले यसै गरी अत्याएको थियो 5 करोडभन्दा बढी मानिसहरू चाहिँ तथ्याङ्कमा रहेको 5 करोडभन्दा बढी मानिसहरूको चाहिँ मृत्यु गराएको थियो त्यो भाइरसले स्पेनिस फ्लू भनेर हामी चिन्ने गर्दछौँ त्यो पनि यस्तै गरेर पहिलो वेब आयो दोस्रो वेब आयो तेस्रो वेब आयो अनि हेर्दाखेरि के देखिन्छ भने दोस्रो वेबमा चाहिँ यसले धेरै नै क्षति गरेको देखिन्छ र यो भाइरसको अर्को एउटा चाहिँ उसको प्रकृति हेर्दाखेरि के हुन्छ भने ऊ आफू पनि सकेसम्म यो धरतीमा बाँच्नको लागि आफूले आफूलाई परिवर्तन गरिराखेको हुन्छ त्यसलाई हामी विज्ञानको भाषामा म्युटेसन गर्ने भनेर भन्छौँ र ऊ आफू परिवर्तन भइराखेको हुन्छ उसले संरचनाहरू परिवर्तन गरिराखेको हुन्छ र अहिले ठ्याक्कै त्यही 100 वर्ष पछाडिको यो कोभिड 19 भनेर हामीले चिन्ने गरेको भाइरस पनि पहिलो वेब आयो त्यस पछाडि यसले एक खालको स्वरूपमा परिवर्तनहरू ल्यायो र अहिले 5 वटा जति चाहिँ स्वरूपहरू यसको देखिएको छ एकदमै संसारभरि हेर्दाखेरि र नयाँ खालको न्यू भेरिएन्ट भनेर हामीले भन्ने गर्दछौँ नयाँ खालको स्वरूपमा फेरि कोभिड 19 चाहिँ फैलियो संसारभरि यो चाहिँ सेकेन्डको रूपमा फैलियो कतिपय देशहरूमा त फर्स्ट वेभ नै तल नझरिकन सेकेन्ड वेभ फेरि कन्टिन्यू भइराखेको स्थिति पनि छ अमेरिका लगायतको देशहरूमा त्यसैले संसारभरि यो भाइरस चाहिँ फैलिरहेको छ र नयाँ नयाँ स्वरूपमा यो फैलिरहेको छ र अहिलेलाई हामीलाई चिन्ताको विषय के हो भने अहिले जुन नयाँ स्वरूपमा भाइरस आइरहेको छ यसको चाहिँ संक्रमणको दर पनि अलिकति बढी हिजो एकजना मान्छेले 3 जनालाई सार्थ्यो भने अहिले 1 जना मान्छेले 21 जनालाई सार्न सक्छ एक एकदमै छिटो सर्ने र यसको लक्षण चिन्हहरू पनि एकदमै छिटो विकास हुने र धेरै मानिसहरूलाई चाहिँ मृत्यु गराउन सक्ने खालको यो देखिन्छ। र अहिले छिमेकी मुलुक भारतमा संसारको सबभन्दा बढी संक्रमण भइरहेको देशको रूपमा चाहिँ भारत चिनिराखेको छ। त्यहाँ मृत्युको दर पनि एकदम बढेको छ अनि त्यसपछि अब यति धेरै संक्रमण भएको छ कि त्यहाँको चाहिँ स्वास्थ्य संरचना प्रणाली सबै अस्तव्यस्त भएको छ र त्यहाँ चाहिने अक्सिजनको अभाव भएको स्थिति छ र यो हामीले देखिरहेका छौँ, समाचारमा सुनिराखेका छौँ। त्यसैले अब त्यही खालको हाम्रो चाहिँ पोरस बोर्डर भन्छौँ हामीले, जताततै हाम्रो चाहिँ यसको खुल्ला सिमाना भएको हुनाले र मानिसहरूको आवत जावत चाहिँ हामीले एकदमै नियन्त्रण गर्न खोजे पनि, एकदमै व्यवस्थित गर्न खोजे पनि त्यो मानिसहरूको आवत जावत चाहिँ घटाउन नसकिने भएको हुनाले अहिले हामीले के देखिरहेछौँ भने यो भारतको जस्तो परिस्थिति चाहिँ नेपालमा पनि सिर्जना हुन सक्छ भन्ने कुराहरू चाहिँ हामीले अन्दाज गरिरहेका छौँ। र हिजोकै तपाईँले भनेको जस्तो 3000 मान्छेहरू चाहिँ संक्रमित भएको भनेको त्यो 9000 अथवा 10000 मान्छेहरू टेस्ट गर्दाखेरि 3000 भनेको करिब 30% भन्दा माथि 32% हाराहारीमा चाहिँ अहिले संक्रमणको दर, जाँच गरेका मान्छे मध्ये एकजनामा तीनजना मध्ये एकजनालाई चाहिँ संक्रमण भएको देखिन्छ। यसले के देखाउँछ भन्दाखेरि हाम्रोमा पनि अब एकदमै संक्रमण चाहिँ भित्रभित्र फैलिरहेको स्थिति देखिन्छ।
यसको मतलब हामीले हाम्रो परीक्षणको दायरा जति बढ्छ संक्रमितको संख्या पनि त्यति नै बढ्ने सम्भावना देखियो।
अनि त्यस पछाडि अब यसले के देखायो भन्दाखेरि अस्पतालहरूमा हिजै हाम्रै त्रिभुवन विश्वविद्यालयको अस्पतालमा पनि, शिक्षा अस्पतालको कुरा गर्ने हो भने हामीसँग अब बेड छैन, अस्तिको दिनसम्म खाली भएको, हिजो एकैचोटि भुतै भरिएको छ, आइसियूहरू सबै भरिएको स्थिति छ। यसले के देखाइरहेको छ भन्दाखेरि यो नयाँ भेरिएन्ट चाहिँ एकदमै संक्रामक र एकदमै घातक रूपमा चाहिँ फैलिरहेको अवस्था देखिएको हुनाले हामी सबै चाहिँ सजग हुनु, सतर्क हुनु को विकल्प छैन र अस्पतालहरूले अथवा चिकित्सकहरूले मात्र यो समस्याको समाधान गर्ने होइन, अस्पताल र चिकित्सकले त अन्तिम अवस्थामा बिरामीहरूको उपचार गर्ने हो। त्यसैले हामी आम नागरिकहरूको कर्तव्य भनेको चाहिँ यो संक्रमण चाहिँ मलाई नहोस् भनेर म सतर्क हुने, हरेक व्यक्तिले मलाई चाहिँ संक्रमण नहोस् भनेर चाहिँ सतर्क भन्दा अर्को विकल्प छैन। त्यसो भएको हुनाले मेरो भनाइ त के हो भने हामी हरेक व्यक्तिले अहिले संसारभरि प्रमाणित भएको कुरा तीनटा कुराहरूबाट संक्रमण हुँदैन, तीनटा कुरा गरियो भने त्यो भनेको पहिलो कुरा त मास्क लाउनै पर्यो, अनिवार्य मास्क लगाउने कुरा गर्नु पर्यो र मास्क लगाउँदाखेरि नाक र मुख छोप्ने गरी लगाउनु पर्यो। त्यसपछि दोस्रो कुरा भनेको चाहिँ एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कायम गर्नु पर्यो, कुनै भेटघाट हुँदाखेरि पनि यसो गफसफ गर्दाखेरि पनि अलि दूरी कायम गरेर कम्तीमा पनि 6 फिटको दूरी भनेर हामी भन्ने गर्दछौँ, 6 फिट भएन भने पनि कम्तीमा चाहिँ 3 फिट 4 फिटको मात्रै दूरी कायम गरियो भने पनि यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नलाई रोकिन्छ। तेस्रो कुरा भनेको यो हातहरू सफा गरिराख्ने, साबुन पानीले धुने अथवा चाहिँ साबुन पानी एभाइलेबल छैन भने सेनिटाइजरले हातमा सेनिटाइजरहरू लगाइराख्ने गरियो भने यो भाइरस चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। अहिलेसम्मको विज्ञान के हो भने यो चाहिँ थुक्को छिटाबाट सर्छ, जो मान्छे संक्रमित छ त्यसले बोल्दा खोक्दा हाँच्यौँ गर्दा चाहिँ अर्को मान्छेलाई त्यो थुक्को छिटाहरू चाहिँ उछिटिराखेको हुन्छ हावामा, त्यो हावामा उछिटिएको थुक्काबाट थुक्को छिटाबाट अर्कोलाई सर्ने हो। त्यस कारणले गर्दाखेरि अलिक डिस्टेन्समा बसिदियो, दुवै मान्छेले मास्क लगाइदियो र चाहिँ अब त्यो थुक्को छिटाहरू चाहिँ उछिटिँदाखेरि चाहिँ हातहरूमा लाग्न सक्छ र त्यो हात चाहिँले मुख आँखा छुने हाम्रो बानी हुन्छ र त्यो नाकमुख आँखाबाट छुँदाखेरि चाहिँ सर्ने हो। त्यसैले हातहरू सफा गर्ने यो तिनवटा चिज हामीले चाहिँ आफूले जीवनशैलीको रूपमा प्रयोग गरियो भने हामी संक्रमित हुनबाट बच्दछौँ। त्यस कारणले गर्दाखेरि अहिले आम नागरिकको कर्तव्य के हो भने म संक्रमित हुनु हुँदैन, म संक्रमित भए भने मेरो लागि अस्पतालको बेड छैन, मेरो लागि अक्सिजन छैन, त्यस कारणले म मर्न सक्छु, त्यसो भएको हुनाले म बाँच्नुपर्छ र बाँच्नको लागि मैले यो काम गर्नुपर्छ भन्ने कुराको चेत हामी सबै आम नागरिकमा हुनुको विकल्प देख्दिनँ मैले।
डाक्टर साहब, जस्तो यहाँले जनस्तरबाट प्रत्येक व्यक्तिले व्यक्तिगत रूपमा सुरक्षा अपनाउने कुरा गर्नुभयो, यो राम्रो सन्देश पनि गयो। अब नीति निर्माण तहबाट, स्वास्थ्य मन्त्रालयको तर्फबाट, सरकारी तर्फबाट चाहिँ हामी के गर्दैछौँ? हाम्रो प्लान ए, प्लान बी, प्लान सी भन्छ नि, अब हाम्रो योजना चाहिँ के छ?
पहिलो कुरा चाहिँ हामीले अस्पतालको सेवाहरूलाई मजबुत बनाउनको लागि हाम्रो भरमग्दुर प्रयत्नहरू भइरहेछ स्वास्थ्य मन्त्रालयले गरिरहेको छ। पहिलो संक्रमण पहिलो वेभ आउँदादेखि नै हामीले निरन्तर रूपमा अस्पतालको क्षमता वृद्धि गर्ने, खास गरी अक्सिजन सहितको बेडहरू यो विरामको लागि चाहिने भएको हुनाले अक्सिजन सहितको बेडहरू चाहिँ निर्माण गर्ने कामहरूमा चाहिँ निरन्तर रूपमा सरकार लागिरहेको छ। तर समस्या भने यो आजको भोलि नै यो सबै चिजहरू चाहिँ एकै दिनमा चाहिँ तयार हुन सक्ने हुँदैन, किनभने यसको लागि चाहिँ सबै चिजहरू नेपालमा बन्दैनन्, कुनै पनि चिजहरू सबै हामीले अरू विदेशी मुलुकहरूबाट चाहिँ लिएर आउनुपर्ने र सबै ठाउँमा चाहिँ यसको अभाव भइरहेको अवस्थामा हामीले चाहिँ एकदमै मेहनत गरेर प्रयत्न गरेर चाहिँ सामानहरू ल्याउनु पर्ने र आजको भोलि नै नहुने खालको स्थिति चाहिँ छ। त्यसैले हामीले निरन्तर रूपमा अस्पतालको क्षमताहरू विकास गर्ने कुराहरूमा स्वास्थ्य मन्त्रालय लागेकै छ, अनि त्यसपछि स्वास्थ्य कर्मीहरूलाई त्यही ढङ्गले तयारी गर्ने, तालिम दिने, किनभने त्यहाँ मान्छे गएर अस्पतालमा गएर उपचार राम्रोसँग भएन भने पनि मान्छे बाँच्नेवाला छैन, त्यसैले जनशक्तिहरूलाई चाहिँ राम्रोसँग चाहिँ ट्रेनिङ तालिमहरू दिने र कसरी चाहिँ प्रभावकारी उपचार गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ त्यो आफ्नो जनशक्तिहरूलाई तयारी गर्ने, औषधि र यसलाई चाहिने चाहिँ अरू चाहिँ साधनहरूको चाहिँ सामानहरूको सामग्रीहरूको चाहिँ जो गर्ने व्यवस्थापन गरिराख्ने खालको कुराहरूमा एक ढङ्गले स्वास्थ्य मन्त्रालय निरन्तर लागिरहेको छ।
जस्तो समाचारहरूमा डाक्टर साहब उपकरणहरूको अभाव यहाँले भन्नुभएको छ, केही हदसम्म हो पनि हाम्रा उपकरणहरू पनि कम होला, हाम्रो भौतिक पूर्वाधार पनि कम होला, कतिपय कुरा होला, त्यो एउटा ठाउँमा छ, तर डाक्टरहरूकै मनोबल कमजोर भए जस्तो कतिपय डाक्टरहरूको अन्तर्वार्ताहरू सामाजिक सञ्जालहरूमादेखि मिडियाहरूमा आएको देख्छौँ, भयावह हामी थेग्न सक्दैनौँ, अस्पतालले थेग्न सक्दैन भनेको छ, नेपालगञ्ज लगायतका ठाउँमा 150 बेड भाटामा 250 यदि बिरामी भइसके भन्ने कुरा छ, र डाक्टरहरूले नै हात उठाउने स्थिति, एक प्रकारको उपकरणको कमजोरी त छँदैछ, मनोबल पनि खस्किँदै गए जस्तो पनि देखिन्छ, यसलाई सम्बोधन कसरी गर्न सकिन्छ? एकजना जनस्वास्थ्यविद हुनुहुन्छ, लामो समयदेखि यही क्षेत्रमा काम गर्नुभयो, बिरामीलाई नै हेर्नुभयो, तपाईँको पेसा नै बिरामीलाई हेर्ने हो, त्रिभुवन विश्वविद्यालयको तपाईँ समुदाय चिकित्साको विभागको चाहिँ प्रमुखै हुनुहुन्छ, तपाईँको चाहिँ खास सुझाव अब के हुन्छ? तपाईँ आफै पनि त बिरामीलाई हेरिरहने एउटा डाक्टर हो नि।
अहिलेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ सरकारको तर्फबाट स्वास्थ्य कर्मीहरू, चिकित्सक लगायत स्वास्थ्य कर्मीहरूलाई चाहिँ उत्प्रेरित गर्ने, प्रोत्साहित गर्ने खालको कुराहरूमा चाहिँ प्रोत्साहन भत्तादेखि लिएर अरू चाहिँ यो वृद्धि विकासका कुराहरूमा, उन्नयनका कुराहरूमा चाहिँ उहाँहरूलाई एकदमै कन्सिडर गर्ने कुराहरूमा सरकारले यो पहिलेदेखि नै सोचिराखेको र त्यो कन्टिन्यू उहाँहरूलाई प्रोत्साहन गर्ने कुराहरूमा लागि नै रहेको छ। अब त्यसदेखि बाहेक अब उहाँहरूको चाहिँ सुरक्षा, सबभन्दा ठुलो कुरा त के छ भने स्वास्थ्य कर्मीको सुरक्षाको लागि चाहिँ हामीले उहाँहरूको सुरक्षाको ग्यारेन्टी हामीले गर्नुपर्दछ। त्यसो भएको हुनाले अहिले सरकारको तर्फबाट उहाँहरूलाई चाहिनुपर्ने इक्विपमेन्ट, साधन स्रोत, आफू सुरक्षित हुनको लागि चाहिने सबै चिजहरूको चाहिँ जो जतन व्यवस्थापन गर्ने कुराहरूमा चाहिँ अहिले सक्षमै छ। अहिलेसम्म कुनै पनि अस्पतालहरूमा चाहिँ स्वास्थ्य कर्मीहरूलाई चाहिँ सुरक्षा दिने खालको कुराहरू, जुन हामीले पर्सनल प्रोटेक्टिङ इक्विपमेन्ट्सहरू भन्छौँ, त्यो कुराहरूको अभाव चाहिँ अहिले छैन। तर यहाँले जुन कुराहरू भनिराख्नु भएको छ, जस्तो अस्पतालहरू ओभर हेल्म हुने भन्छौँ हामीले, एकदमै अस्पतालमा चाहिँ हाम्रो क्षमताभन्दा बढी चाहिँ बिरामीहरू आउने खालको सम्भावनाहरू चाहिँ हामीले प्रत्यक्ष देखिरहेका छौँ। नेपालगञ्जमा त्यही भइरहेको छ, अब केही समय पछाडि यहाँले चाहिँ अब बिरगन्ज, जनकपुर जस्तो ठाउँहरूमा पनि यो देखिन्छ, जहाँ धेरै जनसङ्ख्या हुन्छ त्यहाँनिर यो समस्या हुन सक्छ र काठमाडौँ उपत्यकामा पनि त्यो समस्याहरू हुन सक्छ। त्यसैले चिकित्सकहरूले चाहिँ हामीसँग अब बेड छैन भनेर भन्नु चाहिँ यो स्वाभाविक विषय भयो। त्यसैले मैले अघि सुरुदेखि नै के भने अब अस्पतालमा जाने खालको स्थिति बनिराखेको छ, त्यो कुरालाई हटाउन भनेको चाहिँ हरेक मान्छेले म बिरामी हुनुहुँदैन भनेर नसोचुन्जेलसम्म अस्पतालले केही गर्न सक्नेवाला छैन। त्यसैले मन्त्रालयको तर्फबाट, नेपाल सरकारको तर्फबाट आदेशहरू जारी गरिएको छ, जनस्वास्थ्यको मापदण्डहरू चाहिँ पालना गर्न भनिएको छ र चाहिँ भिडभाड नगर्ने कुराहरूलाई अलिकति जोड गर्नुपर्छ भनिएको छ। मास्कको अनिवार्य प्रयोगको लागि चाहिँ सार्वजनिक स्थलहरूमा जाने बित्तिकै मास्कको अनिवार्य प्रयोगको लागि चाहिँ एउटा सुनिश्चित गर्ने खालको कुराहरू गर्नुपर्छ भन्ने कुराहरू भनिएको छ। स्थानीय सरकारहरूलाई चाहिँ त्यहाँको परिस्थिति हेरेर तपाईँहरूले चाहिँ निषेधाज्ञा जारी गर्ने अथवा चाहिँ बन्दाबन्दी गर्ने, त्यहाँको चाहिँ मोबिलिटी घटाउनको लागि चाहिँ गर्ने खालको चाहिँ क्रिएटिभ खालको, आफूले चाहिँ त्यहाँको जनसमुदायलाई सुहाउँदो र जनसमुदायले चाहिँ प्रयोग पनि गर्ने खालको चाहिँ विभिन्न खालको चाहिँ उपायहरू अप्नाउनुहोस् पनि भनिएको छ। त्यसैले अब यो दुईटै तरिकाबाट, एउटा त सङ्ख्या कसरी घटाउने, संक्रमणको दर कसरी घटाउने भन्ने कुराहरूमा हामी लाग्नु जरुरी छ भने अर्को कुरा चाहिँ संक्रमित भएर बिरामी भएका मान्छेहरूलाई चाहिँ हामीले अस्पतालमा उपचार गर्नुपर्छ र अहिले सरकारको ध्यान भनेको चाहिँ कुनै पनि व्यक्ति चाहिँ COVID-19 भएको व्यक्ति चाहिँ सडकमा बस्नुपर्ने स्थिति अथवा चाहिँ उपचार नपाउने खालको स्थिति चाहिँ हुनुहुँदैन त्यसको लागि चाहिँ हामीले प्रयत्न गर्नुपर्छ भनेर अब अस्पतालहरूले आफ्नो क्षमताहरू अभिवृद्धि गर्ने र चाहिँ त्यहाँको चाहिँ एक्सपान्सन गर्ने र सबै अस्पतालहरूमा चाहिँ COVID-19 सम्बन्धित एउटा कमिटी बनेको छ र उहाँहरू हरेक दिन आफ्नो अस्पतालको क्षमतालाई चाहिँ राम्रोसँग सदुपयोग गर्न सकिन्छ भनेर छलफल गर्ने र त्यसलाई रचनात्मक ढङ्गले चाहिँ प्रयोग गर्ने कुराहरूमा चाहिँ सबै अस्पतालहरूमा यो कामहरू भएको छ र सबैले एकदमै एउटा उत्साहका साथ मैले जे विषय पढेको छु यो जनताको सेवाको लागि पढेको छु बिरामीको सेवाको लागि चाहिँ म यहाँ छु त्यस कारणले गर्दाखेरि मैले यो सेवामा चाहिँ कुनै पनि कुराहरूको चाहिँ अभाव हुनुहुँदैन भन्ने हिसाबले आफूसँग भएको साधन स्रोतहरूलाई चाहिँ एकदमै अधिकतम प्रयोग गर्ने गरी चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूले अस्पतालहरूमा चाहिँ काम गरिराख्नु भएको छ निरन्तर खटिराख्नु भएको छ नथाकी खट्नु भएको छ त यो कुरा चाहिँ हामी आम नागरिकले र अरू चाहिँ क्षेत्रका व्यक्तिहरूले पनि यो कुराहरूलाई चाहिँ बुझिदिनुपर्छ हाम्रो स्वास्थ्य कर्मीहरूले जे कामहरू गरिराख्नु भएको छ अभावको बीचमा मानिसहरूको जीवन बचाउने कुराहरूमा उहाँहरू निरन्तर लाग्नु भएको छ यो कुराहरूलाई सबैले मनन गरिदिएर हाम्रो स्वास्थ्य कर्मीहरूले यति धेरै चाहिँ दुःख परिरहेको छ त्यसले म बिरामी हुँदैन म बिरामी नहुनुको लागि मैले मास्क लगाउनुपर्छ मैले चाहिँ सोसियल डिस्टेन्सिङ भौतिक दूरी कायम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हरेक व्यक्तिले अस्पतालको यो चित्कारलाई सुनेर म त्यो अस्पताल जानु नपरोस् भनेर आफू सतर्क हुने कुराहरूमा एकदमै ध्यान दिनु जरुरी छ नत्र भने हामी अस्पतालहरूले मात्रै केही गर्न सक्ने स्थिति हुँदैन भोलि सबै अस्पतालहरूमा चाहिँ हामी चिकित्सकहरूले कुनै पनि हालतमा आफू नमरुन्जेलसम्म उसले सेवा दिन्छ तर उसले सक्दै नसक्ने खालको चाहिँ स्थिति बन्यो भने उसको बहसभन्दा बाहिर जाने खालको स्थिति बन्यो भने भारतका केही अस्पतालहरूमा जे भइराखेको छ र जे खालको दृश्यहरू हामीले देखिरहेका छौँ त्यो दृश्य चाहिँ हाम्रो देशमा पनि देखिन सक्छ त्यसो भएको हुनाले अहिलेदेखि नै सचेत हुने र त्यो अवस्था आउनै नदिनको लागि चाहिँ आम नागरिक शत प्रतिशत नागरिक सचेत हुनुको विकल्प मिले
अलिकति गुनासाहरूको सम्बोधनबाट पनि मान्छेमा उत्साह बढ्छ होला तपाईँले बडो सकारात्मक सन्देश दिइराख्नु भएको छ जस्तो डाक्टर साहब तपाईँ त COVID-19 नियन्त्रण सम्बन्धी स्वास्थ्य मन्त्रालयको विज्ञ समूहको एकजना सदस्य हुनुहुन्छ तपाईँले विज्ञको रूपमा त्यहाँ अघिल्लो पटक लकडाउन हुँदादेखि नै एउटा अवरात र खट्नुभयो र नेपालसँग सधैँ संवादमा रहिरहनु भएको छ जस्तो राज्यले कहिलेकाहीँ केही कुरा गरेको गल्तीले पनि त्यो चिकित्सकहरूमा नकारात्मक प्रभाव पर्न सक्छ अघिल्लोपल्ट हामीले सेवा दिन्छौँ सुविधा दिन्छौँ भत्ता दिन्छौँ यो दिन्छौँ त्यो दिन्छौँ भन्यौँ तर लकडाउन सक्यो कोरोनाको कहर अलिक कम भए जस्तो भएपछि त्यो दिन्छौँ भनेको कुरा पनि हामीलाई दिएन र अहिले पनि राज्यले यो गर्छु त्यो गर्छु भने पनि हामी मरेर काम त गर्छौँ तर रिजल्ट त भोलि यो सङ्कट सकिएपछि त राज्य फेरि हात झिक्दिहाल्छ भन्ने खालको नकारात्मक सन्देश पनि छ तपाईँहरूको त्यो विज्ञ समूहको छलफलमा जो फ्रन्ट लाइनमा बसेर काम गर्ने मिडिया कर्मी होलान् स्वास्थ्य कर्मी होलान् सुरक्षाकर्मी होलान् तिनका लागि राज्यले ल तिमी पेट पनि खान्छौ राम्रोसँगले लाउँछौ तिमीलाई संकटको बेलामा हामी दिन्छौ भनेर बरु एउटा पुल नबनाएर एउटा घर नबनाएर एउटा स्कूल नबनाएर भए पनि राज्यले फ्रन्टलाइनका मान्छेलाई चाहिँ यथेष्ट दिने कुरामा कन्जुसै गरेको कुराको प्रभावले पनि अहिले मनोबल कमजोर भयो कि
तपाईँले एकदमै महत्वपूर्ण कुरा उठाउनु भयो नवराजी किनभने यो चाहिँ राज्यको तर्फबाट सरकारको तर्फबाट सोचिनुपर्ने पहिलो कुरा हो र हामीले चाहिँ विज्ञहरूको समूहमा छलफल गर्दा अथवा चाहिँ हामीले स्वास्थ्य मन्त्रालयको पदाधिकारीहरूसँग छलफल गर्दाखेरि यो कुराहरूलाई हामीले चाहिँ पहिलो बुँदामा राखेर छलफल गरेका छौँ र हामीले प्राप्त गरेको चाहिँ रिपोर्ट र त्यहाँको तथ्याङ्कहरू हेर्दाखेरि के देखिएको छ भन्दाखेरि दुईवटा कुराहरू हामीले एकदमै ख्याल गर्नुपर्छ जो जे ढङ्गले चाहिँ उहाँहरूलाई चाहिँ प्रोत्साहन स्वरूप दिने जति पनि पर्कहरू भन्छौँ हामीले भत्ता अथवा सेवा सुविधाको कुराहरूमा चाहिँ त्यहाँ केही क्राइटेरियाहरू छन् जो चाहिँ मान्छे निरन्तर रूपमा चाहिँ कोभिडको बिरामीसँग संसर्गमा छ कोभिडको बिरामीको उपचारमा छ ऊ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ COVID-19 रोकथाम र नियन्त्रणमा चाहिँ संलग्न भएको व्यक्तिहरूलाई चाहिँ शत प्रतिशतदेखि लिएर 50% भत्ताको व्यवस्थाको एउटा क्राइटेरिया बनाइएको छ र त्यो क्राइटेरियामा छिर्ने चाहिँ सबै व्यक्तिहरूलाई चाहिँ यो जोखिम भत्ता अथवा चाहिँ प्रोत्साहन भत्ताहरू चाहिँ पाएको स्थिति छ तर अहिले भइरहेको के हो भने एउटा अस्पतालमा मानौ चाहिँ 400 व्यक्तिहरू चाहिँ काम गर्नुहुन्थ्यो र त्यसमध्ये चाहिँ 100 व्यक्ति अथवा 150 व्यक्तिहरूमा चाहिँ कोभिड 19 को रोकथाम तथा उपचारमा चाहिँ संलग्न हुनुभयो। त्यही संलग्न भएको थ्याङ्कको आधारमा चाहिँ अस्पतालको तर्फबाट अथवा सरकारको तर्फबाट प्रोत्साहन भत्ता दियो। अब बाँकी जो 350 चाहिँ व्यक्तिहरू हुनुहुन्थ्यो उहाँहरूलेको भनाइ के हो भने हामी पनि चाहिँ कोभिड 19 को रोकथाम नियन्त्रणमा त अप्रत्यक्ष ढङ्गले त हामीले अरू ठाउँमा काम गरिदिएर पनि सहयोग गऱ्यौँ नि, तपाईँहरूले हामीलाई पनि यो भत्ता चाहिँ दिनुपर्छ भन्ने खालको जुन माग भयो र त्यो मागलाई चाहिँ सरकारले सही ढङ्गले यथोचित ढङ्गले चाहिँ सम्बोधन गर्न नसकेको परिस्थिति चाहिँ अहिलेको हो। त्यसैले अब यो बुझिदिनु के जरुरी छ भन्दाखेरि चाहिँ यो ठुलो संख्यामा चाहिँ स्वास्थ्य कर्मीहरूको चाहिँ संलग्नता हुने र ठुलो धनराशि चाहिँ यसमा चाहिँ खर्च गर्नुपर्ने परिस्थिति भएको र हामीसँग भएको साधन स्रोतहरू चाहिँ सीमित साधन स्रोतहरूबाट चाहिँ हामीले सञ्चालन गर्नुपर्ने र जो चाहिँ एकदमै फ्रन्ट लाइनमा प्रत्यक्ष कोभिड 19 को संसर्गमा हुनुहुन्छ उहाँहरूले चाहिँ यो प्रोत्साहन भत्ताहरू चाहिँ पाउने कुराहरूमा चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने कुराहरूमा सरकार एकदमै संवेदनशील छ। तर अब बाँकी छुटपुट अब सबैले प्राप्त गर्नुपर्छ भन्ने खालको कुराहरूमा चाहिँ अहिलेसम्म त्यो सम्बोधन हुन नसकेको अवस्थाबाट केही हामीले चाहिँ बाहिर यो खालको पत्ता पाइएन, यो पाइएन, ऊ पाइएन भन्ने खालको समाचारहरू सुनिराखेको हो। तर समग्रमा हेर्दाखेरि चाहिँ हामीले एकदमै फ्रन्ट लाइन र जो संसर्गमा हुनुहुन्छ उहाँहरूले चाहिँ प्राप्त गरेको स्थिति हो। त्यसैले अब यो चाहिँ के छ भने राज्यको तर्फबाट दिन सक्ने खालको चाहिँ अधिकतम सुविधाहरू चाहिँ दिन खोजेकै हो राज्यले, तर अब सबैलाई दिन सकिरहेको छैन, दिन एकदमै राम्रो हुन्थ्यो तर दिन सकिरहेको स्थिति छैन। त्यसैले यो गुनासाहरू सँगसँगै हामीले चाहिँ हाम्रो कर्तव्यलाई पनि बिर्सिनु हुँदैन, गुनासा त गर्दै गर्नुपर्छ किनभने यो गुनासा नगरिकन त कसैले सुन्दैन, तर हाम्रो आफ्नो कर्तव्य चाहिँ बिर्सिनु हुँदैन भन्ने खालको हिसाबमा स्वास्थ्य कर्मीहरूले आफ्नो गुनासाहरू गरे पनि त्यो कुराहरू अभिव्यक्त गरे पनि हामीले के देख्छौँ भने अस्पतालहरूमा अथवा स्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूले चाहिँ अहिलेसम्म उहाँहरूले खुट्टा कमाउनु भएको छैन। हामी यसैको लागि चाहिँ यो देशमा छौँ, यो धरतीमा छौँ, त्यस कारणले हामीले चाहिँ सेवा पुर्याउनै पर्छ भन्ने कुराहरूमा चाहिँ कन्जुसै भएको छैन। उहाँहरूको जुन चाहिँ इच्छा शक्ति छ त्यो इच्छा शक्तिमा कमी भएको छैन।
जस्तो केही वैदेशिक सहयोगहरूका लागि पत्राचार भएको समाचारहरू पनि आएको छ, अक्सिजनका कुरा छन्, अरू उपकरणहरूका कुरा छन्, यी सबै समस्याहरूलाई झेल्नु त छ नै, फेरि यसको सामना देशमा सबैजना मिलेर सबै क्षेत्रका मान्छे मिलेर एक भएर यो संकटलाई समाधान गर्ने गरी लाग्नु त छ नै। अब थप दिनहरूमा अरू नयाँ ढंगले अघि बढ्ने गरी तपाईँहरू घनीभूत छलफलमा हुनुहुन्छ, नयाँ केही चिज छन्, नयाँ केही छलफलमा आएका नयाँ कुराहरू छन्?
पहिलो कुरा चाहिँ अब अघि नै वैशाख 6 गतिको मन्त्री परिषदले चाहिँ एउटा आदेश जारी गरेको छ र त्यो आदेशमा भएका कुरा यहाँले चाहिँ सुरुमै अभिव्यक्त पनि गर्नुभएको छ। यो आदेशलाई कार्यान्वयन गर्ने कुराहरूमा चाहिँ स्वास्थ्य क्षेत्रभन्दा बाहिरको क्षेत्रहरू जस्तो चाहिँ गृह प्रशासनको कुरा छ, आन्तरिक प्रशासनको कुराहरू छ, त्यस पछाडि चाहिँ शिक्षाको क्षेत्र अथवा यो चाहिँ निर्माणको क्षेत्र, उद्योग धन्दाहरूको क्षेत्रहरूबाट चाहिँ
सवारी साधनहरू होला यातायात
त्यो कामहरू चाहिँ गरिदिनुपर्ने हुन्छ। त्यसैले त्यसका लागि हामीले इनोभेटिभली उहाँहरूको विभिन्न चाहिँ समुदायहरूसँग, विभिन्न खालको चाहिँ संघ संस्थाहरूसँग र सम्बन्धित क्षेत्रका चाहिँ प्रतिनिधिहरूसँगको छलफलहरू चाहिँ अघि बढिरहेको छ र उहाँहरूले हरेक क्षेत्रहरूबाट चाहिँ त्यो आदेशलाई चाहिँ एकदमै राम्रोसँग प्रभावकारी कार्यान्वयन गरिदिनु भयो भने हामीले यो बिरामीको संख्या घटाउन सक्छौँ। र अर्को कुरा चाहिँ अब हामीले धेरै ठाउँबाट उठिरहेको कुरा चाहिँ के हो भने एउटा लकडाउन 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 भन्ने कुराहरू छ। लकडाउनको अन्तर्राष्ट्रिय अनुभव चाहिँ के देखिएको छ भने हामीले ब्लाङ्केटमा देशभरि लकडाउन गरेर चाहिँ जति हामीले अपेक्षा गरेका हुन्छौँ त्यसको चाहिँ प्रभाव त्यति प्रभावकारी नहुने कुराहरू भएको हुनाले अहिले हामीले स्थानीय स्तरमा नै त्यहाँको परिस्थिति अनुसार चाहिँ लकडाउन गर्ने गरी चाहिँ नयाँ लकडाउनलाई मोडिफाइड गरिएको छ र यहाँले अघि नै भनिहाल्नुभयो र विभिन्न ठाउँहरूमा चाहिँ प्रमुख जिल्ला अधिकारीहरू चाहिँ त्यहाँ लकडाउन कसरी गर्ने र स्थानीय सरकार, नगरपालिका, महानगरपालिकाहरूले पनि त्यो कामहरू गर्ने कुराहरूमा हामीले इन्करेज गरि नै राखेको स्थिति हो। र अर्को कुरा चाहिँ के हो भने हामी भूमिका चाहिँ सुलो एउटा भयो के छ भने अक्सिजनको कमी हुन्छ कि भोलि चाहिँ एकदमै अक्सिजन नपाइने स्थिति बन्छ कि भन्ने खालको जुन भय पनि छ र त्यो एउटा चाहिँ चुनौती पनि छ हाम्रो सरकारको लागि र हामीले अहिले अक्सिजनका प्लान्टहरूलाई सबै प्लान्टहरूलाई चाहिँ फुल फ्लेजमा चलाउनको लागि चाहिँ त्यो खालको व्यवस्थापनहरूमा चाहिँ स्वास्थ्य मन्त्रालयले सबैलाई रिक्वेस्ट पनि गरेको छ र त्यहाँ जाने सहयोग गर्ने खालको कुराहरू पनि गरेको छ र अस्पतालमा भएका अक्सिजन प्लान्टहरूलाई पनि फुल फ्लेजमा चलाउनको लागि त्यसलाई रिपेयर मेन्टेनेन्स गर्ने खालका कुराहरूमा पनि सरकार चाहिँ लागि
परेको यही सकारात्मक वाक्यका साथ म आजलाई टुङ्ग्याउँछु. समय यति रह्यो, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद. डाक्टर खेम कार्कीज्यूसँग हामी संवाद गर्दै थियौं. त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको समुदाय चिकित्सा विभागको प्रमुख तथा स्वास्थ्य मन्त्रालयका कोविड 19 नियन्त्रण सम्बन्धी विज्ञ समूहका एकजना सदस्य डाक्टर खेम कार्की, उहाँसँगको संवादका साथ साथी उत्तम पाण्डे र म नवराज लम्साललाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.